سیرہ تھر کی تپتی ریت اب سردی کی آمد کے ساتھ ٹھنڈی ہو چکی ہے، لیکن قحط سالی کی گرمائش میں کوئی کمی نہیں آئی۔ رواں سال فروری سے قحط سالی کی خبریں سامنے آئیں۔ اس وقت تک محکمہ صحت کے مطابق 300 سے زائد بچے ہلاک ہو چکے ہیں، لیکن مسئلہ صرف محکمہ صحت کا نہیں، لائف اسٹاک اور پانی کا بھی ہے۔ آج ہم یہ جائزہ لیں گے کہ یہاں کی سول سوسائٹی اور مقامی لوگوں کے پاس ان مسائل کا کیا حل ہے۔ ہمارے ساتھ آج اس محفل میں صوبائی وزیر جام مہتاب ڈہر، سماجی کارکن علی اکبر رحمو، بھارومل عمرانی، استاد اور کالم نویس ارباب نیک محمد اور مقامی صحافی کھاٹاؤ جانی بھی موجود ہیں۔ اس محفل میں ہم کوشش کریں گے کہ سامعین کی رائے کو بھی شامل رکھا جائے۔ سامعین، تھر میں پہلے موروں کی ہلاکتیں ہوئیں، اس کے بعد بھیڑیں اور بکریاں مرنے لگیں اور آخر بچوں کی اموات سامنے آئیں۔ تھر کی معیشت کا دار و مدار بنیادی طور پر مال مویشی پر ہے، کیونکہ قحط جبری مہمان ہے جو اکثر یہاں آ کر رہ جاتا ہے۔ بھارومل، آپ کیا تجویز کریں گے کہ مال مویشی کی بیماریوں سے کیسے بچا جا سکتا ہے؟
یہ ابھی اسٹارٹ ہوئی ہے جو ہماری سکرن میں لائف اسٹاک یونیورسٹی، اس کی نبی سر کیٹل فارم میں ایک کیمپس قائم کی جائے، جس میں یہ ہوگا کہ اس میں آپ لائف اسٹاک کی ڈیزیز کو ڈائگنوز بھی کر سکتے ہیں اور ٹریٹمنٹ کے لیے جو پروفیسر ڈاکٹر ہوں گے اور اچھی تجاویز بھی دیں گے۔ یہ ایک جو ہمارے یہاں لائف اسٹاک میں ڈیزیز 7 قسم کی ڈیزیز پائی جاتی ہے، جو ان کی ویکسینیشن موجود ہے، اس کی پراپر ویکسینیشن کی جائے اور لوگوں کے ساتھ سال بھر کے لیے اس کا ٹائم جو شیئر کیا جائے، اس کو لوگوں کو پتہ ہونا چاہیے کہ کس ڈیزیز کی کب ویکسینیشن ہونی چاہیے۔ ان جس طرح کے ہمارے ہیلتھ میں ایک ویکسینیٹر تیار کیا جاتا ہے، اس طرح لائف اسٹاک ویکسینیٹر تیار کیے جائیں، اور ان کے ساتھ ساتھ یہ ہماری لائف اسٹاک ہے اس کے لیے فیڈ اور فوڈر کے لیے، تو اس کے لیے یہاں پہ ایک تاکہ سطح پہ اگر فیلڈ کی میل لگائی جائے تاکہ وہ خود یہاں پہ لوگ جو اگر اس طرح کی سچویشن آتی ہے تو ان کو چارہ بنا سکے۔
علی اکبر، آپ کیا سمجھتے ہیں کہ اس پوری صورتحال میں کیسے مال مویشی کو بچایا جا سکتا ہے اور ان کی افزائش بڑھائی جا سکتی ہے؟
تاکہ لوگوں کا جو سورس آف نیوٹریشن بھی یہاں کی مال مویشی ہے، اور انکم کا سورس میجر وہ بھی لائف اسٹاک ہے، اور یہاں کے عام لوگوں کا اسیٹ ہے وہ بھی لائف اسٹاک ہے۔ قحط پڑھنے سے سب سے پہلے یہی لوگ متاثر ہوتے ہیں جن کا کلی طور پہ جو ہے این ایس آر لائف اسٹاک پہ، اور تھرپارکر پاکستان کا واحد ضلع ہے جس میں سب سے زیادہ لائف اسٹاک ایڈس ہیں۔ لیکن ہمارے لیے پالیسی وہی ہے جو پورے پاکستان کے لیے ہونا، تو یہ چاہیے کہ یہ لوگ جو جانور پال رہے ہیں اپنے لیے نہیں، بلکہ یہ نیشنل اکنامی کنٹریبیوٹ کر رہے ہیں اور ان کے لیے اسپیشل پیکج ہوتا۔ لیکن ہماری بدقسمتی یہ ہے کہ اس سارے کام پہ ریسرچ، ان کے لیے ویکسین کی جو بات ہو رہی تھی یا فاڈر کی بھی اس ایمرجنسی میں، اس کو بچانے کے لیے نہیں ہو رہا جو ہونا چاہیے۔
جی جام صاحب، ایک بڑے عرصے سے ہم یہ سنتے رہے تھے کہ یہاں تھر میں بارانی یونیورسٹی بنائی جائے گی، بارانی کالج بنایا جائے گا، تو آپ کیا بتائیں گے کہ یہاں پر بارانی یونیورسٹی یا بارانی کالج قائم کرنے کا کوئی ایسا ارادہ ہے؟
یہاں پہ مال مویشی کے لیے ایک پروجیکٹ جو ہے وہ لانچ کیا جا رہا ہے تھرو دو ایک ایجنسیز ہیں، ایک جو لاہور میں میرا خیال ہے کام کر رہی ہے، دوسرا اینگرو والوں سے ایک بات چیت چل رہی ہے۔ جیسے ان کا دودھ کا جو ہے مارکیٹ میں پہنچنا، یہ بھی ایک جو ہے جلد ان قریب یہ شروع ہونے والی ہے۔ تو یہ فوڈر کا سسٹم میرا خیال ہے کہ ڈسٹریبیوشن اس پہ جو ہے وہ بھی زیر غور ضرور بات آئی ہے، اس کو سوچ رہے ہیں۔
ارباب صاحب، آپ بڑے عرصے سے کالم بھی لکھ رہے ہیں، اس پورے خطے میں جوگیوں کی طرح چلتے بھی رہتے ہیں، آپ یہ بتائیں کہ یہ پہلا مرتبہ تو نہیں ہے کہ تھر میں ڈراؤٹ آیا ہے، کئی دہائیاں ہیں، تو ان دنوں میں پھر سرکار کیا کرتی تھی اور لوگ کیا کرتے تھے؟
قحط، جس طرح شیخ سعدی نے کہا ہے کہ چنی قحط سالے شدھ اندر دمشق کے یاراں فراموش کردند عشق، کہ قحط اس طرح کے آتے رہے ہیں کہ ایک چھپنا قحط ہے، 56 سمبت میں جو آج سے کوئی 150 سال کے قریب پہلے آیا تھا، تو ان دنوں میں لوگوں نے درختوں کے جو پتے تھے وہ بھی کھائے، اور درختوں کے جو تھڑ ہوتے ہیں ان کے ساتھ جو اضافی لکڑیاں بنتی ہیں اس کو بھی پیس کر یعنی اناج کی جگہ استعمال کیا ہے، اس طرح کا وہ ایک خطرناک قسم کا قحط تھا۔ اور اس کے بعد تقریباً کوئی 40 سال کے عرصے میں ایک بڑا قحط آیا تھا، چھنوا اس کو کہتے ہیں، 96 سمبت، तो ये बहुत बड़े कहत थे। और उसके बाद एक 25 साल 26 साल कहते हैं जो सन पाकिस्तान बनने के बाद का कहता है, 2 साल बड़ा कहता आया था 1968 में। तो ये 3 कहत बड़े थे। और दूसरा कहत मोहम्मद खान जुनेजो साहब के दौर में भी आया था। तो उन दिनों में भी यहाँ की जो मकामी आबादी है उसने वही तकलीफ़ें झीली हैं जो इस वक्त झील रही हैं, और हो सकता है कि उन तकलीफ़ों में उन दिनों और शिद्दत होगी, क्योंकि आजकल तो रसल रसायल के और मवासलात के ज़राए काफ़ी बेहतर हो गए हैं। तो उन दिनों में तो ऊँटों पर और गधों पर माल सामान लाद कर जो है लोग जो है वो अपने आबाई इलाकों को छोड़कर दूर दराज इलाकों की तरफ जाते थे, और इस दफ़ा और हसब दस्तूर अब भी जा रहे हैं, लेकिन अब उन्हें गाड़ियां फराम हो सकती हैं, ट्रैक्टर ट्राले फराम हो सकते हैं, ये GMC ट्रक्स जो होती है सेकंड वो भी थर के दूर दराज इलाकों में जहां पर रोड नहीं है वहां जाकर पहुंचती हैं। तो किसी हद तक उस दर्द को इन दिनों में यानी कम ही महसूस किया होगा, पहले वाले जो कहत थे उनमें वो दर्द जो था वो और भी ज़्यादा दर्द था। तो रहा सवाल ये कि लोगों ने उस तरह किस तरह उन तकलीफ़ों को झीला और बर्दाश्त किया, और इस मरतबा जो आप फरमा रहे हैं कि जो शोर और गोगा, तो उसको एक सिंधी में कहते हैं कि कूड़ो न भलो कूकरो सच्ची न भली साख, डिनो भलो रुपयो लियो न भलो लाख। तो हो सकता है कि इजाफी तौर पर भी बस चीज़ें ओपन हुई हैं, लेकिन बजात खुद थर का कहत उससे इनकार करना भी ये इस तरह है कि रोज़ रोशन को कहा जाए कि सया रात है। तो यानी पाकिस्तान के खुसूसन हर जो स्टेक होल्डर्स हैं उन सब ने इस दर्द को महसूस किया, लेकिन बदकिस्मती से अगर इसको इंटरनेशनल सतह पर कहत डिक्लेयर करा के और बैन अक्वामी जो फंडिंग के इदारे हैं अकवाम मुत्तहदा से लेकर और जो भी इदारे हैं उनको अगर इसमें शामिल किया जाता तो हो सकता है कि काफ़ी हद तक जो है जो बहरान पैदा हो चुका है या बहरान पैदा होने की तरफ जा रहा है उसको आसानी से कंट्रोल किया जा सकता था। उन दिनों में भी यहाँ की जो मकामी आबादी है उसने वही तकलीफ़ें झीली हैं जो इस वक्त झील रही हैं, और हो सकता है कि उन तकलीफ़ों में उन दिनों और शिद्दत होगी, क्योंकि आजकल तो रसल रसायल के और मवासलात के ज़राए काफ़ी बेहतर हो गए हैं। तो उन दिनों में तो ऊँटों पर और गधों पर माल सामान लाद कर जो है लोग जो है वो अपने आबाई इलाकों को छोड़कर दूर दराज इलाकों की तरफ जाते थे, और इस दफ़ा और हसब दस्तूर अब भी जा रहे हैं, लेकिन अब उन्हें गाड़ियां फराम हो सकती हैं, ट्रैक्टर ट्राले फराम हो सकते हैं, ये GMC ट्रक्स जो होती है सेकंड वो भी थर के दूर दराज इलाकों में जहाँ पर रोड नहीं है वहाँ जाकर पहुँचती हैं। इस मरतबा जो आप फरमा रहे हैं कि जो शोर और गोगा, तो उसको एक सिंधी में कहते हैं कि कूड़ो न भलो कूकरो सच्ची न भली साख, डिनो भलो रुपयो लियो न भलो लाख। तो हो सकता है कि इजाफी तौर पर भी बस चीज़ें ओपन हुई हैं, लेकिन बजात खुद थर का कहत उससे इनकार करना भी ये इस तरह है कि रोज़ रोशन को कहा जाए कि सया रात है। तो यानी पाकिस्तान के खुसूसन हर जो स्टेक होल्डर्स हैं उन सब ने इस दर्द को महसूस किया, लेकिन बदकिस्मती से अगर इसको इंटरनेशनल सतह पर कहत डिक्लेयर करा के और बैन अक्वामी जो फंडिंग के इदारे हैं अकवाम मुत्तहदा से लेकर और जो भी इदारे हैं उनको अगर इसमें शामिल किया जाता तो हो सकता है कि काफ़ी हद तक जो है जो बहरान पैदा हो चुका है या बहरान पैदा होने की तरफ जा रहा है उसको आसानी से कंट्रोल किया जा सकता था।
थर में कोयले के ज़खायर हैं जिससे बिजली बनाने के लिए गुज़िश्ता 3 दहाइयों से मनसूबे बनाए जा रहे हैं, लेकिन इस पसमानदा इलाके में क्या तवानाई के मुतबादल ज़राए भी इस्तेमाल किए जा सकते हैं? अली अकबर, आप इस हवाले से काम करते रहें, आपका क्या ख्याल है कि एजुकेशन में, सेहत पर और ज़रात पर किस तरीके से इस पर काम किया जा सकता है?
थर रिच है सोलर और विंड दोनों में, और यहाँ से हवाएं गुजर के जाते हैं हमारे पड़ोसी मुल्क में, उससे बिजली बनाई जा रही है, वो अपने नेशनल ग्रिड में शामिल कर रहे हैं। आप देखें कि हॉस्पिटल्स हमारे हैं, BHUs हैं, थर के कितने BHUs में बिजली नहीं है। अगर वो एक मतलब मरीज़ आता भी है, पेशेंट आता भी है, डॉक्टर मौजूद भी है, लेकिन वो टेस्ट कैसे कर पाएगा, उनके पास बिजली नहीं है। तो उसके लिए सोलर मोस्ट वायबल और उस पर काम हो चुका है, विंड के ऊपर स्टडीज़ मौजूद हैं, एजुकेशन के अंदर एग्जाम्पल्स मौजूद हैं, यहाँ हम मतलब स्कूल के अंदर लगे हुए हैं सोलर सिस्टम, उस पर कंप्यूटर भी चल रहे हैं, लोगों को एजुकेट किया जा सकता है, ख़ास तौर पे जो इन्फॉर्मेशन का गैप है वो ख़त्म किया जा सकता है। टेली मेडिसिन के लिए ये बहुत मुफीद हो सकता है, हमारे पड़ोसी मुल्क में उसका एग्जाम्पल मौजूद है कि हम लोगों को किस तरह तकालीफ कम कर सकते हैं, कि एक डिस्ट्रिक्ट हेडक्वार्टर से 120-130 किलोमीटर से बंदा आए यहाँ आके फिर डायग्नोस हो, ताकि ईजीली वहाँ डायग्नोस हो जाए और ब्लंट थेरेपी से बच जाए।
जी भारू, कुछ इस किस्म के भी तजुर्बात हुए हैं कि सोलर ट्यूब वेल, आप बताएं कि आप इस छोटे फार्म उस पे जो वाड़ी जिसे कहते हैं उस पर काम करते रहे हैं, तो क्या समझते हैं कि कितना फ़ायदेमंद हो सकते हैं?
ये हमारे अली बंदर से लेकर नंगर पार्कर तक जो हमारी रन ऑफ कच्छ की जो पट्टी है, इसमें डिप्लो, नंगर पार्कर और मिट्टी के और इस्लामकोट तहसील के कुछ काफ़ी एरिया आती है, यहाँ पे छोटे डगवेल हैं, उसी पे सोलर पंप लगा के और अच्छी तरह किचन गार्डिंग कर सकते हैं, और उनके साथ साथ फ्रूट ट्री के भी लगा सकते हैं, लेमन है और ग्राफ्टिंग बेर है वो भी लगा सकते हैं और अच्छी तरह हो सकता है। बाकी उनसे ये मिट्टी से लेकर छाछरों तक, ये हमारा जो जिसको हमारे यहाँ सिंधी में विचोलोथर कहते हैं, इस सारी पट्टी में अच्छे ट्यूबवेल पे भी हो सकती है। उसमें इस तरह के जो क्राप मुतारफ कराए जाएँ जो कम पानी पर हो सकें और अच्छी तरह हो सकें।
जान साहब, जैसे दोस्त बता रहे थे कि रिसर्च इंस्टीट्यूट मौजूद हैं, इसी तरह अल्टरनेट एनर्जी एक सिंध हुकूमत का महकमा भी है जो ये काम कर रहा है, तो क्या वजह है कि उसकी अब तक इस खत्ते में कोई दफ्तर नहीं है, उनका कोई यहाँ पे काम नहीं है?
ड्राउट की सूरत में जो हुकूमत ने एक प्लान बनाया है, पहले भी आरओ प्लांट थे जो इलेक्ट्रिसिटी पे थे या कुछ फिर कन्वर्ट हुए डीजल जनरेशन पे, वो बहुत ही कास्टली और लाइट का जिस तरह से लोड शेडिंग की वजह से यहाँ पे ये मसाइल होते हैं तो उसका कोई हल नहीं था। इस हकूमत ने अभी तकरीबन जो सोलर एनर्जी पे आरओ प्लांट्स का आगाज़ कर दिया है, यहाँ पे दिसंबर की एंड तक तकरीबन 150 आरओ प्लांट्स का जो है ये इफ्तिताह होगा, जो तकरीबन हमारे 1.5 लाख की आबादी के लिए पानी मुहैया करेंगे। जनवरी तक यही टारगेट है कि 150 और जो है वो आरओ प्लांट सोलर एनर्जी पे फंक्शनल हो जाए। हमारा यही है कि मोस्ट ऑफ द एरिया जो है इसका वो कवर हो सके। ये तकरीबन एक प्लान है जो 750 आरओ प्लांट का है, जो विद इन 1 ईयर टाइम इसको कंप्लीट करना है। तकरीबन 7 से 7.5 लाख आदमियों का साफ और पानी मुहैया हो सके।
सामिन, थर में कोयले के ज़खायर हैं जिससे बिजली बनाने के लिए गुज़िश्ता 3 दहाइयों से मंसूबे बनाए जा रहे हैं, लेकिन इस पसमानदा इलाके में क्या तवानाई के मुतबादल ज़राए भी इस्तेमाल किए जा सकते हैं? अली अकबर, आप इस हवाले से काम करते रहें, आपका क्या ख्याल है कि एजुकेशन में, सेहत पर और ज़रात पर किस तरीके से इस पर काम किया जा सकता है?
थर रिच है सोलर और विंड दोनों में, और यहाँ से हवाएं गुजर के जाते हैं हमारे पड़ोसी मुल्क में, उससे बिजली बनाई जा रही है, वो अपने नेशनल ग्रिड में शामिल कर रहे हैं। आप देखें कि हॉस्पिटल्स हमारे हैं, BHUs हैं, थर के कितने BHUs में बिजली नहीं है। अगर वो एक मतलब मरीज़ आता भी है, पेशेंट आता भी है, डॉक्टर मौजूद भी है, लेकिन वो टेस्ट कैसे कर पाएगा, उनके पास बिजली नहीं है। तो उसके लिए सोलर मोस्ट वायबल और उस पर काम हो चुका है, विंड के ऊपर स्टडीज़ मौजूद हैं, एजुकेशन के अंदर एग्जाम्पल्स मौजूद हैं, यहाँ हम मतलब स्कूल के अंदर लगे हुए हैं सोलर सिस्टम, उस पर कंप्यूटर भी चल रहे हैं, लोगों को एजुकेट किया जा सकता है, ख़ास तौर पे जो इन्फॉर्मेशन का गैप है वो ख़त्म किया जा सकता है। टेली मेडिसिन के लिए ये बहुत मुफीद हो सकता है, हमारे पड़ोसी मुल्क में उसका एग्जाम्पल मौजूद है कि हम लोगों को किस तरह तकालीफ कम कर सकते हैं, कि एक डिस्ट्रिक्ट हेडक्वार्टर से 120-130 किलोमीटर से बंदा आए यहाँ आके फिर डायग्नोस हो, ताकि ईजीली वहाँ डायग्नोस हो जाए और ब्लंट थेरेपी से बच जाए।
इस तरह के जो क्राप मुतारफ कराए जाएँ जो कम पानी पे हो सकें और अच्छी तरह हो सकें।
सामिन, जैसे पाकिस्तान की पूरी सियासी और मैशी सूरतयाल में जुडिशल एक्टिविज़म नज़र आता है, इसी तरह थर में भी कहत की सूरतयाल के बाद हम देखते हैं कि सुप्रीम कोर्ट, हाई कोर्ट ने इसका आज खुद नोटिस लिया, और यहाँ पर रिलीफ इंस्पेक्शन जज मुकर्रर किए गए मियाँ फयाज रबानी, वो 2-3 रिपोर्ट्स इस हवाले से पेश कर चुके हैं, पिछले दिनों भी उन्होंने एक रिपोर्ट पेश की है, तो खाटा उजानी ये बताएं कि इस रिपोर्ट में उन्होंने क्या निशानदेही की है?
देखें, उसमें ख़ास तौर पर उन्होंने जो यहाँ पर बच्चों की अमवात हुई हैं उसके हवाले से रिपोर्ट भेजी हुई है, उसमें ख़ास तौर पे उन्होंने कहा है कि हेल्थ डिपार्टमेंट और ज़िले इंतजामिया उसको ज़िम्मेवार उन्होंने ठहराया है, और कैद की सूरत हाल में उन्होंने कहा है कि हेल्थ फैसिलिटीज़ का जो ख़ास तौर पे प्रॉब्लम रहा है, वो हेल्थ फैसिलिटीज़ आज तक जो है वो बेहतर नहीं हो सकी हैं, बहुत सारी डॉक्टरों की पोस्टें वगैरह खाली हुई हैं, पड़ी हुई हैं, और उसमें उन्होंने कुछ रिकमेंडेशन भी डाली हैं जिसमें ख़ास तौर पे फैमिली प्लानिंग के हवाले से कहा गया है, और थर में पानी के हवाले से, जो पानी का बहुत बड़ा प्रॉब्लम है उसके हवाले से उन्होंने रिकमेंडेशन की है, और डॉक्टरों की जो ख़ास तौर पे असामियाँ खाली हैं और अस्पतालें जो उनकी एसएनई वगैरह नहीं हुई हैं, तो वो रिकमेंडेशन हुई है कि फौरन अगर उनको बेहतर न किया गया तो सर्दी की मौसम आ रही है और उसमें और बच्चों का और औरतों का नुकसान हो सकता है।
जाम साहब, एक इशू आजकल PPHI के हवाले से भी उठाया जा रहा है, क्योंकि कोई 40 से ज़ायद सेहत मराकज़ हुकूमत सिंध ने उनको रन करने के लिए दिए थे। अब क्वेश्चन ये आ रहा है कि वो क्या अपनी ज़िम्मेदारियाँ ये बखूबी अंजाम दे सके हैं?
एक तो जितने भी तालकाज हैं वहाँ पे हॉस्पिटल है, वहाँ पे बहुत ही अच्छी यानी कि सर्विसेज हैं। मैं कहूँगा कि जो हालात और जो डिजीज़ के मुताबिक जो यानी कि 5 साल से कम बच्चे, इन्फेंट और प्रेग्नेंट मदर्स जो हैं उनके लिए प्रॉब्लम्स हैं, इन हॉस्पिटल्स में ये सहूलियात जो हैं, गायनेकोलॉजिस्ट हैं, पेडियाट्रिशियन सब जगह बैठे हैं। यहाँ तक मैं ये नहीं कहूँगा कि ये काफ़ी हैं, लेकिन इसको और बेहतर बनाने की ज़रूरत ज़रूर है। ट्रेडिशनल में ये कहूँगा कि पुराना एक सिस्टम चला आ रहा है कि डिलीवरीज वो जो है अपने घरों में, जो इन्वायरमेंट साफ़ सुथरा नहीं है जहाँ पे डिलीवरीज होती हैं, वहाँ से मसाइल का जो है वो शुरू हो जाते हैं। दूसरी बात ये है कि मैंने खुद इसको एनालाइज़ किया है, जिस सोसाइटी, पढ़ी लिखी सोसाइटी में जिस औरत का ये सोच आती है कि इनकी शादी की जाए, उस एज तक हमारी इस थर के इलाके की औरत बेचारी 6-8 बच्चे जन्म के वो अपनी जो है जवानी की उम्र खो देती है, बुढ़ापे में चली जाती है। यही चीज़ें हैं, इनको एड्रेस करने की ज़रूरत है। तो फोकस जो है अब हेल्थ डिपार्टमेंट का, ज़्यादातर मैं खुद इस वजह से ही निकला हूँ, कैंपिंग की है, मैं खुद विज़िट करूँगा, जो स्क्रीनिंग प्रोग्राम शुरू किया गया है इससे काफ़ी हेल्प आउट मिलेगी कि उसमें स्क्रीनिंग भी है, उसमें ये देखना है कि जो हामला औरत है उसके साथ क्या प्रॉब्लम है विद, तो न्यूट्रिशन प्रोग्राम भी है, उसमें वैक्सीनेशन का प्रोग्राम भी है, उसकी काउंसलिंग भी है, बच्चे को देखना है, तो रेफरल और उसकी रजिस्ट्रेशन ये काम ऑलरेडी स्टार्ट किया गया है। इस इलाके के हिसाब से हमें सबसे ज़्यादा जो है वो प्राइमरी हेल्थ सेक्टर को देना पड़ेगा, फिर हम काफ़ी हद तक इन चीज़ों से छुटकारा पा सकते हैं और कंट्रोल कर सकते हैं।
खाटा जो, नहीं ये बताएं कि ये तो नज़र आ रहा है कि बच्चे आ रहे हैं हॉस्पिटल में, आप ये मुसलसल रिपोर्ट करते रहें, वहाँ से सेहतमंद होकर डिस्चार्ज भी होते होंगे, वहाँ से रेफर भी होते होंगे, तो मजमूई तौर पर क्या सूरत-ए-हाल रहती है हॉस्पिटल में?
यहाँ पे सिविल हॉस्पिटल मिट्टी में हेल्थ फैसिलिटीज़ की बेहतरी की बात की जाती है, वहाँ से हर माह तकरीबन 80 के ज़्यादा बच्चे और बड़े जो है वो रेफ़र किए जाते हैं क्रिटिकल कंडीशन में हैदराबाद और कराची तक। जो नगर पार्कर से बच्चा मिट्टी हॉस्पिटल तक पहुंचता है या डिलीवरी केसेस में दौरान जो पहुंचते हैं, तो उनकी कंडीशन वैसे ही जो है वो ख़राब होती है, क्योंकि गांव में हेल्थ फैसिलिटीज़ उनके पास नहीं है। कहा जाता है कि लोग जो है वो घरों में डिलीवरी कराते हैं। जब आप जो है वो तहसील के हॉस्पिटल में लेडी डॉक्टर ना हो, ये हकीकत है, जाम साहब भी जो है इन बात को कबूल करेंगे कि अगले कैद में जब मीडिया ने इशू हाईलाइट किया तब तक किसी भी ताल के हॉस्पिटल में लेडी डॉक्टर नहीं थी। अब 2300 गांव हैं और वहाँ पे 7 लाख औरतें जो है वो मर्द डॉक्टरों से इलाज तो नहीं करा सकती, तो इस हालत में लोग कहाँ जाएंगे, घरों में ही डिलीवरी होंगी। होने की ज़रूरत यह है कि जो भी डॉक्टरों की पोस्टें खाली पड़ी हैं, फौरन जब हेल्थ एमरजेंसी جام صاحب خود اس کو مانیٹر کر رہے ہیں, سی ایم صاحب 8-9 مرتبہ آئے ہوئے ہیں, تو ہیلتھ فیسلٹیز کے حوالے سے ڈاکٹروں کی پوسٹیں کیوں نہیں فل کی جاتی؟ جو اسپتالیں ہیں ان کی ایسے نہیں, ان کو اپ گریڈ کرنا ہے, وہ کیوں نہیں ہو رہی؟ اگر وفاق کام نہیں کرتا, سندھ گورنمنٹ کے پاس جو ہے بجٹ نہیں ہے, تو وفاقی گورنمنٹ کو کہنا چاہیے کہ ایک ہاسپٹل کم از کم ایسی ہونی چاہیے جناح ہاسپٹل کی طرح, آغا خان ہاسپٹل کی طرح, کوئی مٹھی میں, کوئی نوکوٹ میں, کوئی میرپور خاص تک ہو جائے. یہ حیدرآباد کراچی تک جو بچے اور باقی کریٹیکل کنڈیشن میں جو شفٹ کرتے ہیں, تو ظاہر ہے وہ موت کی جو شرح وہ ابھی تک کم نہیں ہوئی.
جان صاحب, پچھلے دنوں ویسے تو محکمہ صحت کے جو اشتہارات آتے ہیں وہ ٹینڈر کے بارے میں ہوتے ہیں, ملازمین کی بھرتی کے بارے میں ہوتی ہیں, یا لوگوں کو بیماریوں کے بارے میں آگاہ کرنے کے لیے ہوتے ہیں. ہم نے پہلی مرتبہ ایسا ایک اشتہار دیکھا جس میں ڈی ایچ او تھر کے ڈاکٹروں کو اپیل کر رہے ہیں کہ یہ جب بچے سول اسپتال حیدرآباد پہنچیں تو ان کا خیال رکھیں. یہ صورتحال کیوں پیش آ رہی ہے؟
دیکھیں جی, کئی ایسی بیماری ہیں جن کو یہاں پہ ٹریٹ نہیں کیا جا سکتا. یہ میں نہیں کہتا کہ میجر پرابلم جو ہے وہ انفینٹ مورٹلٹی ہے, اس میں بچوں کی جو ہے اموات ہو رہی تھی. دوسری بات یہ کہ کوئی بچہ پیدا ہوتا ہے جس کی سرجری میں جو ہے پوری سندھ میں ایک ہاسپٹل ہے, جو کنجنیٹل ہارٹ ڈیزیز میں پیدا ہوتا ہے, ڈیفینیٹلی وہ ریفرل کیس ہے, وہ اسپیشل ٹریٹمنٹ مانگتا ہے. وہ این آئی سی ایچ ہاسپٹل ہے, ڈیفینیٹلی وہاں بھیجنا پڑے گا. تو یہاں پہ دور دراز علاقوں میں گورنمنٹ نے انسینٹیو بھی اناؤنس کیا ہے, اس کے لیے میں ورک آؤٹ کر رہا ہوں, جلد سے جلد اس کمی کو پورا کیا جائے گا. لیکن اس صورتحال میں جو ہے ہمارے پاس ڈاکٹرز جو ہیں کم ہیں, کہ ہم کہیں کہ جی نیورو سرجن بھی ہو, چائلڈ جو ہے سرجری یہاں پہ ہو, لیکن اس کے لیے تقریباً ٹرشری جو لیول ہے ٹریٹمنٹ کی, وہ ظاہر ہے کہ اسپیشل ادارے ہیں وہاں پہ ریفرل ہوتی ہے. جو ہے نا تعمیری تنقید میں لا کے ہم چاہتے ہیں کہ ادھر بہت سے کام کیے جائیں, لیکن یہاں پہ جو اسپیشل ڈاکٹر ہیں صرف اس باتوں سے بھی گھبرائے ہوئے ہیں کہ جی یہاں پہ ایک ہاسپٹل کے نام پہ ایک خبریں چلا کے, وہ خود اس چیز سے بھی ہیں. ہمیں بہت اس میں تکلیف اور مشکل پیش آ رہی ہے ان کو سمجھانے میں کہ بھائی ہمارا پیشہ جو ہے ڈاکٹر کا, وہ ایک خدمت کا جذبہ رکھ کے کام کرے. آپ ایک مثال لے لیں, فیصل آباد کا ایشو چل رہا ہے, کیوں اس کو اتنا ہائی لائٹ کیوں نہیں کیا جاتا؟
ارباب نیک پون صاحب, آپ سیاسی تجزیے بھی کرتے رہتے ہیں, سندھی میڈیا کافی ووکل ہے سندھ کے ایشوز کے بارے میں, اور جب یہ ایشوز, آپ کو کیا لگتا ہے کہ یہ تھر کا جو ایشو اتنا میڈیا میں آ رہا ہے, کیا اس کا کوئی سیاسی ایجنڈا ہے؟ اس کے پیچھے کوئی سیاسی جماعتیں یا کچھ لوگ نظر آتے ہیں آپ کو؟
بنیادی طور پر سرزمین پر صورتحال جوں کی تو وہی موجود ہے جو رپورٹ ہو رہی ہے. تو اس پس منظر میں جو حکومت سندھ سے, یعنی جسے کہا جائے کہ سہو یا غلطی یہ ہوئی ہے کہ انہوں نے شروع دن سے قحط جو ہے اس کو قبول کرنے سے انکار فرما دیا. یہ ظاہر ہے بادشاہ لوگ ہیں, بادشاہوں سے کون کہے کہ آپ انکار کیوں کر رہے ہیں؟ تو سندھ حکومت اگر وہ تھر سے مثلا اب کیا کہیں ہم, کس کس طرح کی وہ انہوں نے کس طرح وہ خواتین گھونگھٹ میں کیوں بیٹھی ہوئی ہیں, اور 8-8 بچے جن رہی ہیں اور جوان ہو رہی ہیں, بوڑھیاں ہو رہی ہیں, یہ زبان نہیں استعمال کرنی چاہیے, یہ غلط استعمال ہوئی ہے. اس طرح کی زبان استعمال ہونے سے جو وہ درد تھا اس درد میں جو ہے اضافہ ہوا ہے. جب اضافہ ہوا ہے تو اس کو ظاہر ہے تو جو چیز اوپر آئی ہے, تو اگر مختلف سیاسی جماعتیں یا دوسرے کوئی ڈونر ادارے یا پبلک سیکٹر کے جو ادارے یہاں کام کرنے آ رہے ہیں وہ اگر اس چیز کو لیتے ہیں, تو میں یہ سمجھتا ہوں کہ اس میں سندھ حکومت اگر یہ اعتراف کر لے کہ ہم سے یہ تھوڑی سی بھول ہو گئی, جو ہم نے قحط کو اس سطح کا قحط نہیں سمجھا جس سطح کا قحط تھا.
جی علی اکبر, سندھ حکومت نے کمیٹی بھی تشکیل دی ڈراؤٹ پالیسی ڈرافٹ کرنے کے لیے, تو کافی ہم نے اب میڈیا میں پڑھا کہ اس کی جو ہے نا اجلاس وغیرہ بھی ہوئے, آپ اس کمیٹی کا پارٹ تھے, وہ ڈراؤٹ پالیسی کیا آپ لوگوں کے پاس ابھی تک پڑی ہوئی ہے یا سبمٹ ہو چکی ہے, اس کا کس مرحلے پر ہے؟
پہلی دفعہ ریاست نے اپنی ذمہ داری قبول کی تھی 1906 میں جب فیمن کوڈ بنایا تھا, اور اس وقت قحط ایک طرف ہو گیا, دوسری طرف تھری اور اسٹیٹ شامل ہو گئے, اس سے پہلے دو فریق تھے, یہ تیسرا شامل ہوا. مڈ ایٹیز میں آئی این جی اوز اور این جی اوز شامل ہوئیں. 1999 اور 2000 کے قید میں میڈیا شامل ہوا. 2014 کے شروع میں ہماری جوڈیشری بھی شامل ہوئی. ایک گیپ تو یہ نظر آ رہا ہے کہ انگریز دور میں جب برطانیہ کا راج تھا, کم از کم انہوں نے ریئلائز کیا, 1900 تک ڈراؤٹ تھا, انہوں نے اس کا ریویو کیا, 1906 میں فیمن کوڈ بنا. سب سے پہلا جو انہوں نے کام کیا, انہوں نے یہ نہیں کیا کہ کوئی مفت میں گندم بانٹی جائے, کوئی مفت میں چیز دی جائے. سب سے پہلے تو انہوں نے ویجز بڑھائے. اس کے بعد انہوں نے یہ کیا کہ جو ڈاکیومنٹ بنا اس پہ عمل کرایا, اور وہ میئرس لیے کہ اگر خدا نہ خاصا قحط آئے تو اس کے اثرات کم ہوں. پاکستان بننے کے بعد جو کیلیمٹی ایکٹ بنا, اور وہ کیلیمٹی ایکٹ 2005 تک جوں کا توں رہا, اس کے بعد این ڈی ایم اے بنا, پی ڈی ایم اے بنا. لیکن اس سارے سلسلے میں جب بھی پارلیمنٹ میں کسی بھی جگہ پہ ہمارے الیکٹڈ ریپرزنٹیٹو نے بات کی ہے, آپ تاریخ میں دیکھ لیں, تو ہمیشہ یہ ہوئی ہے کہ گندم ملے یا اس کے ساتھ کچھ اور ملے یا ریلیف میں چیزیں دی جائیں, پالیسی پہ کبھی بات نہیں ہوئی تھی. ہم بڑے خوش تھے کہ اس حکومت نے, جمہوری حکومت ہم سمجھتے ہیں اور ہے بھی, اور انہوں نے ایک اچھا کام کیا تھا کہ پہلی دفعہ ایک پالیسی بنانے کی بات کی تھی, اور ایک تقریباً یوں سمجھیں صدی کے بعد ایک بہت بڑا کام ہو رہا تھا. اور وہ صرف تھر کے لیے نہیں, سندھ کے تقریباً 68% جو ایریا ہے وہ ایریڈ ایریا ہے, اور اس کے لیے سندھ ڈراٹ مینجمنٹ اینڈ میٹیگیشن پالیسی 2014 بن رہی تھی, اور وہ جو ڈرافٹ ہے پالیسی کا فائنل 2014 میں حکومت کے حوالے ہو چکا ہے. اور اس کے اندر جو چیزیں تھیں وہ اس پہ اگر کم از کم اس وقت تک قانون سازی ہو جاتی تو اس میں یہ ہوتا کہ کم از کم ہماری سندھ گورنمنٹ پہ سارا الزام نہیں آتا. میں ایک چھوٹی مثال دیتا ہوں کہ تھرپارکر موجودہ ڈسٹرکٹ کا 37% تحصیل چھاچھرو ہے, جیوگرافک ایریا, اور اس کی صرف ایک ہاسپیٹل ہے جس کو آپ کہہ سکتے ہیں کہ سیکنڈری ہیلتھ کیئر کی ہے, لیکن اس میں اسٹل ٹل ٹو ڈے 1979 میں وہ آر ایس سی ہوا ہے, اور اس کی ایس این ای جو ہے ٹی ایچ کیو کی, اور پورے عملہ جو ریکوائرڈ ہے اور فیسلٹیز وہ نہیں ہیں. اور اسی پورے تحصیل کے اندر جو 37% تھر پارکر کا, اس کی دو ایمبولنسز ہیں جو صرف ٹی ایچ کیو میں کھڑی ہیں, اس کے لیے بھی مریضوں کو پے کرنا پڑتا ہے. تو ہماری تو یہ گزارش ہے کہ ہمارے جو ہیلتھ کی پالیسی اگر یہ ہے پورے ملک کے لیے کہ ایک بی ایچ یو ہوگا ایک یونین کاؤنسل میں اور سارے لوگ آ کے وہاں علاج کرائیں گے, تو مجھے بڑی تکلیف ہوتی ہے کہ وہ تھر کے کانٹیسٹ میں جس طرح یونین کاؤنسلز پھیلی ہوئی ہیں, وہ اگر 10-15 کلومیٹر ایک خاتون جائے گی اور وہاں جا کے ٹریٹمنٹ کرائے گی, اور وہاں بھی بلائنڈ تھراپی ہوگی, وہاں ڈائگنوسز نہیں ہوگا, وہاں فیسلٹیز نہیں ہوں گی, وہاں ریفرل سسٹم نہیں ہوگا, وہاں ایمبولنس نہیں ہوگی, وہاں 24 آور سروس نہیں ہوگی, تو یہ جو ہے وہ مزید چیزیں خراب ہوں گی اس طرح سے اگر ٹریٹ کیا گیا تو. تو اس لیے ہمیں ماننا چاہیے اور اس کے لیے کچھ میئرس لینے چاہیے جو حکومت کر سکتی ہے, سندھ گورنمنٹ, فیڈرل یا انٹرنیشنل کسی بھی کمیونٹی سے, تو اس ایشو کو مان کے ہمیں آگے بڑھنا پڑے گا.
جام صاحب, جیسے یہ دو ذکر کر رہے تھے کہ ایک اچھا انیشیٹو, ایک پازیٹیو انیشیٹو, ایک مستقل حل کی طرف جا رہے تھے, تو کیا وجہ ہے کہ 3 ماہ ہو چکے ہیں اور اس کی ابھی تک کوئی قانونی شکل نہیں نکل سکی ہے؟
جو قانون سازی ہوتی ہے اس کے بہت سارے مراحل ہوتے ہیں. اس مراحل سے جو ہے ایمرجنسی بیسس پہ ہم اس کو ہماری حکومت کا ہے کہ اس کے اوپر قانون سازی ہو. یہ مراحل میں ہے. سی ایم صاحب نے بھی, کیبینیٹ نے بھی یہ فیصلہ کیا تھا کہ فائنلی اس کو جو ہے انہی سیشنز میں جو ابھی ہوں گے, جو اس سال کے سیشنز ہیں, یعنی کہ اس میں اس بل کو پیش کیا جائے گا اسمبلی میں. مختلف مراحل ہیں اس کے. ایک آسان بات قانون سازی نہیں ہے.
جان صاحب, تھر سے اور دوسرے علاقوں سے بھی لوگوں کے سوالات ہیں. ایک تو اس میں یہ ہے کہ جو آر او پلانٹس ہیں وہ ہمیں لگتے ہوئے نظر نہیں آتے. دوسری یہ ہے کہ جو ٹیوب ویل ہیں وہ فائدہ مند ہو سکتے ہیں, مگر اس طرف توجہ نہیں دی جا رہی. آپ کیا کہیں گے اس پر؟
کہ جو کنویں ہیں, روز یہ وابلا چل رہا ہے کہ پانی خراب ہے اور یہ چیز ہے, لوگ بیماریوں میں مبتلا ہو رہے ہیں اس پانی کی وجہ سے. آر او پلانٹ مین یہ پانی کو, جو بریکش واٹر ہے اس کو سویٹ واٹر میں کنورٹ کر کے لوگوں تک پہنچانا ہے. لیکن اگر صرف جو بریکش واٹر کا کنواں لگ جائے تو یہی شور, یہی واویلا نہیں ختم ہوگا. یہ ایک ایڈوانس پالیسی ہے کہ لوگوں کو یہاں پہ صاف ستھرا اور میٹھا پانی میسر ہو سکے. مختلف یونیورسٹیز کو اس کے ریسرچ کے لیے لیٹر لکھا گیا ہے کہ ہمیں تھر کی جو سچویشن ہے, ڈراٹ کی کنڈیشن میں یا تھوڑے پانی کی صورت میں کون کون سی چیزیں اگائی جائیں جس سے فائدہ حاصل ہو سکے. وہ مختلف یونیورسٹیز کو ہماری حکومت نے لیٹر لکھے ہیں کہ آپ ہمیں اسٹڈی کر کے بتائیں کہ یہاں تھر کے لیے ایک مستقل حل ہو.
جام صاحب, ایک سوال جو اچھڑو تھر سے ہے, اس میں میڈیا سے بھی شکوا ہے اور حکومت سے بھی کہ آپ کو صرف تھر نظر آتا ہے, اچھڑو تھر نظر نہیں آتا.
پہلے دن سے ہی جیسے ڈراٹ ڈکلیئر ہوا ہے, جو بھی ہوئی ہے اقدامات اچھڑو تھر کے لیے بھی وہی ہے. یہ نہیں کہ ان کو نگلیکٹ کیا گیا ہے یا وہاں پہ سرکار نہیں پہنچی ہے یا کیا ہے.
قحط کے 10 ماہ کے اندر 3 مختلف کمیٹیاں یا کمیشن بنائے گئے. ایک ثناء اللہ عباسی کا تھا, اس کے بعد قربان علوی صاحب کا تھا, اس کے علاوہ منظور وسان صاحب کا تھا. تینوں کی کچھ کی تو رپورٹس آئیں, کچھ کی لیک ہوئیں یا میڈیا تک آئیں, مگر کسی پر بھی کوئی ایکشن نہیں لیا گیا. اس کی کیا وجہ رہی کہ ایسا, آخر حکومت احتساب سے بچنا چاہ رہی ہے یا جو اس میں انوالو تھے لوگ ان کو بچانا چاہ رہی ہے؟
دیکھیں جی, میں نے ذکر کیا کہ ادھر 3 چیزوں کی, 3 ڈپارٹمنٹس کا ہونا بہت ضروری ہے. میں اس چیز سے اختلاف رکھتا ہوں کہ نان ٹیکنیکل کی کوئی کمیٹی بنے اور یہ آ کے تھر میں ڈیسائیڈ کرے کہ یہاں کیا کرنا چاہیے جو ڈراؤٹ سے بچ سکیں یا ڈراؤٹ کی صورت میں کیا کرنا چاہیے. میں کہتا ہوں کہ 3 اینگل سے حکومت نے جو اقدامات کیے ہیں اس پہ میں روشنی ڈالوں گا. ایک ہیلتھ ہے, ایک ایگریکلچر ہے, ایک پانی کا سیکٹر ہے. اگر ثناء اللہ عباسی کو آپ بھیج دیں, اس کو پتہ نہیں ہے کہ پانی کے ایشوز کیا ہیں, کس طرح حل کیے جائیں گے. اگر ثناء اللہ عباسی کو بھیجا جائے کہ آپ جا کے رپورٹ بنائیں کہ تھر میں ہیلتھ فیسلٹیز کیا ہیں, کیا فردر اقدامات کیے جائیں, میں اس سے کبھی متفق نہیں ہوں, میں اس سے اختلاف رکھتا ہوں. ٹیکنیکل کمیٹیز پہ حکومت نے ایگریکلچر سیکٹر کو ود جو ایگریکلچر یونیورسٹیز ہیں, ایک پرماننٹ پالیسیز بنانے کے لیے, نیو ریسرچ کے لیے کون سی اجناس یا کون سی چیزیں لگانی چاہیے اس پہ کام کر رہی ہے. پانی کا جو پرابلم ہے اس پہ آر او پلانٹس لگ رہے ہیں سولر انرجی پہ, اس کو ایڈریس کیا جا رہا ہے.
میں آپ تمام مہمانوں کا شکر گزار ہوں کہ آپ آج یہاں پر تشریف لائے اور اپنے خیالات کا اظہار کیا. سامعین, پورے پاکستان میں تبدیلی کی بات چل رہی ہے. عمران خان خیبر پختونخوا کا مثال پیش کر رہے ہیں, تو شریف برادران پنجاب کا مثال پیش کر رہے ہیں. پاکستان پیپلز پارٹی ایک مرتبہ پھر پورے پاکستان پر حکمرانی کا ارادہ رکھتی ہے, کوششیں بھی ہیں. اس کے پاس اب سندھ سے سکڑ کر تھر تک کا ایک ماڈل کا نمونہ یا خیال آ سکتا ہے, جو اس کو وہ پورے ملک میں ایک ماڈل ڈسٹرکٹ کے طور پر پیش کر سکتے ہیں. تو آج جو حکومت کی تجاویز تھیں, اقدامات تھے, اور لوگوں کی کیا تجاویز تھی, وہ سامعین تک ہم نے پہنچائے. اپنے میزبان ریاض سہیل کو مٹھی سے اجازت دیجیے گا. شکریہ.